शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै जगत भण्डारीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेसनसहित रेडियो थाहा संचार हेटुडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2079 साल असोज 22 गते शनिबार, नेपाल सम्बत 1142, अक्टोबर 8 तारिक सन् 2022।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
एमालेले उम्मेद्वार टुङ्ग्यायो, अध्यक्ष ओलीसँग फरक मत राख्ने नेताले टिकट पाएनन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोर्खाबाट चुनाव लड्ने, समानुपातिकमा आफन्त र पहुँचौला हावी।
देशभर बाढी पहिरोको वितण्डा, अझै तीन दिन वर्षा हुने।
पाकिस्तानमा आग लागि हुँदा 7 जनाको मृत्यु, आयरल्यान्डको एक पेट्रोल पम्पमा भएको विस्फोटमा 3 जनाको ज्यान गयो।
र 17 वर्ष मुनिको एसियन कप छनौटमा नेपालको लगातार दोस्रो हार।
नमस्ते, म जिति नेपाल। केबी श्याम डोवाल ब्रान्डका उत्कृष्ट आल्मुनियम प्यानलहरू सजिलै जोड्न सकिने, विभिन्न रङहरूमा उपलब्ध, उत्कृष्ट क्वालिटी तथा वर्षौँ टिक्ने, विगत 27 वर्षदेखि अन्तर्राष्ट्रिय प्रविधिद्वारा नेपालमै उत्पादित आईएसओ सर्टिफाइड केबी श्याम डोवाल ब्रान्डका आल्मुनियम प्यानलहरू हरेक गुणले सम्पन्न केबी श्याम डोवाल ब्रान्डको आल्मुनियम प्यानलहरूबाट बनेको झ्याल, ढोका तथा पार्टिसनहरू हरेक घर तथा अफिसका लागि नेपाल अधिराज्यभर उपलब्ध छ। केबी श्याम डुबाल ब्रान्ड, हाम्रो सामान हाम्रै स्वामीमा।
गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका युपिभिसी प्रोडक्टहरू लेड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको
साथ जीवन भरको।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। सत्तारूढ गठबन्धन दलले 2 महिनाको प्रयासपछि प्रतिनिधि सभा र प्रदेशसभाको उम्मेद्वारी बाँडफाँड गरेका छन्। गठबन्धनबाट जसपा बाहिरिएपछि कङ्ग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाँड गरेका हुन्। मधेसको अर्को शक्ति लोसपालाई समेत गठबन्धनमा सामेल गर्ने गरी दलहरूले 13 सिटको टुङ्गो लगाउन बाँकी राखेका छन्। हिजो बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले गरेको सहमतिअनुसार कङ्ग्रेसले 84 सिट लिएको छ। त्यस्तै माओवादीले 47, एकीकृत समाजवादीले 19 र जनमोर्चाले 2 सिट पाउने भएका छन्। सप्तरी 1 र 2, सिराहा 4, धनुषा 2 र 3, महोत्तरी 3 र 4, सरलाई 1, 12, 2 र 3, पर्सा 1 र 3 तथा बाँके 1मा सिट बाँडफाँड गरिएको छैन। त्यस्तै प्रदेशसभातर्फ प्रदेश 1मा कङ्ग्रेस 28, माओवादी 16 र एकीकृत समाजवादीले 11 सिट लिने सहमति बनेको छ। मधेसमा 24 सिटको बाँडफाँड भएको छैन भने कङ्ग्रेसले 17, माओवादीले 12 र एकीकृत समाजवादीले 11 सिटमा उम्मेदवारी दिने सहमति भएको छ। बागमतीमा कङ्ग्रेसले 35, माओवादीले 20 र एकीकृत समाजवादीले 9 सिटमा उम्मेदवारी दिने तयारी छ। गण्डकीमा कङ्ग्रेसले 23, माओवादीले 11 र एकीकृत समाजवादीले 2 सिटमा उम्मेदवारी दिने भएका छन्। त्यस्तै लुम्बिनीमा कङ्ग्रेसले 28, माओवादीले 18, कर्णालीमा कङ्ग्रेसले 11, माओवादीले 9 र एकीकृत समाजवादीले 3 तथा सुदूरपश्चिममा कङ्ग्रेसले 13 र माओवादीले 13 सिटमा उम्मेदवारी दिने सहमति बनेको छ। शनिबार आज बस्ने गठबन्धन बैठकले सहमतिलाई अन्तिम रूप दिने तयारी रहेको नेताहरूले जनाएका छन्। लोसपासँग समझदारी बनाउन माओवादी र यसले प्रधानमन्त्री शेरबहादुर देउवालाई अख्तियारी दिएको माओवादीका नेता देव गुरुङले जानकारी दिनुभएको छ। कङ्ग्रेसलाई 84, माओवादीलाई 47, एकीकृत समाजवादीलाई 19 र जनमोर्चालाई 2 सिट, बाँकी 13 सिटमा लोसपासँग थप छलफल गरी टुङ्गाउने जिम्मा कङ्ग्रेसलाई, कान्तिपुर दैनिकले समाचार छापेको छ।
फेरि एकपटक सिङ्गो देशको नेतृत्व गर्ने योजनामा अघि बढेको एमाले आफ्नै दलभित्र फरक विचार राख्ने नेताहरूलाई भने पाखा लगाएको छ। अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका नेताहरूलाई दण्डित गरिएको छ। राप्रपालाई सिट छाड्ने मात्र होइन, विभिन्न दलबाट भर्खरै प्रवेश गरेका व्यक्तिहरूलाई सिट टिकट दिए पनि अघिल्लो महाधिवेशनमा उपाध्यक्ष र उपमहासचिवमा निर्वाचित नेताहरू सहित थुप्रै अनुभवीलाई भने प्रतिनिधि सभा उम्मेदवारीबाट वञ्चित गरिएको छ। एमाले पूर्व उपाध्यक्ष भीम रावल, पूर्व उपा उपमहासचिव घनश्याम भूषाल सहित 14 जनाको टिकट काटिएको छ। 10 बुधे सहमति गर्दै पुरानो विवाद बिर्सन तयार भएका नेताहरूको पनि वफादारिता परीक्षण गरेर मात्र टिकट वितरण भएको छ। अछाम एकबाट एकल सिफारिस भएका पूर्व उपाध्यक्ष रावलको नाम नेतृत्वले काटेको छ। माओवादीबाट एमालेमा प्रवेश गरेका झपट बोहरा यो क्षेत्रबाट उम्मेद्वार हुने भएका छन्। 10 बुधे सहमतिको पहल गरेका रावलले एमालेको 10 महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्नुभएको थियो। अघिल्लो पटक भूषाल निर्वाचित रूपन्देही 3, यसपालि भने एमाले राप्रपालाई छाड्ने सहमति गरेको छ। हिजो साँझ अध्यक्ष ओली निवास बालकोटमा 2 दलबीच भएको वार्तामा रूपन्देही 3 सहित 3 निर्वाचन क्षेत्र राप्रपालाई दिने टुङ्गो लागेको छ। राप्रपाले रूपन्देहीबाट दीपक बोहरालाई उम्मेद्वार बनाउनेछ। 2074 प्रतिनिधि सभा निर्वाचनमा भूषालले बोहरालाई पराजित गर्नुभएको थियो। रूपन्देही बाहेक झापा 3 र बाँके 3 पनि राप्रपाले पाउने भएको छ। झापा 3 अध्यक्ष लिङ्गदेन र बाँके 2 धवल शमशेर राणा चुनाव उठ्ने तयारीमा हुनुहुन्छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन सहितको टोलीले हिजो साँझ सिट बाँडफाँडको विषयमा एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको थियो। ओलीसँग फरक मत राख्ने नेता दण्डित। आजको कान्तिपुरमा समाचार छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गृह जिल्ला चितवन छाडेर गोर्खा 2 प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गर्नुभएको छ। हालै चितवन 3 नयाँ घर बनाएर त्यहीँबाट चुनाव लड्ने तयारी गर्नुभएका दाहालले हिजो गोर्खा 2 उम्मेदवारी दिने औपचारिक निर्णय गर्नुभएको हो। चितवनलाई आजीवन निर्वाचन क्षेत्र बनाउने बताउँदै आउनुभएका दाहालको यो निर्णयले चितवनका माओवादी कार्यकर्ताले कालो दिनको संज्ञा दिएका छन्। दाहालकी स्वकीय सचिव समेत रहेकी चितवनकी नेत्री निशा न्युपानेले यो निर्णयलाई चितवनको कालो दिन भन्नुभएको छ। दाहाल पुत्री एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले यो निर्णयलाई चितवनवासीका लागि दुर्भाग्य भन्नुभएको छ। दुःखद चितवनवासीका लागि दुर्भाग्य, उहाँले फेसबुकमा लेख्नु भएको छ। स्तब्ध भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागर गर्नेछ। हिजो बेलुकी बालुवाटारमा सत्ता गठबन्धनको बैठक लगतै पार्टी पदाधिकारी बैठक बोलाएर दाहालले गोर्खा 2 उम्मेदवारी दिने निर्णय अनुमोदन गराउनु भएको हो। गत प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी पूर्व माओवादी नेता बाबुराम भट्टराईले उम्मेद्वार नहुने निर्णय गरेपछि दाहाल त्यहाँ पुग्नु भएको हो। भट्टराईले आफूले नै गोर्खाबाट उम्मेद्वार हुन आग्रह गरेको जानकारी गराउनु भएको छ। गत स्थानीय निर्वाचनमा 11 मध्ये 9 स्थानमा माओवादीले जितेपछि दाहालको ध्यान गोर्खा गएको उहाँ निकट एक नेताले बताएका छन्। दाहाल आगामी मङ्सिर 26 69 वर्ष प्रवेश गर्दै हुनुहुन्छ। केही गरी यसपटक पराजित भए फेरि प्रधानमन्त्री बन्ने सपना चकनाचुर हुने भएकाले उहाँ सुरक्षित क्षेत्र खोज्दै गोर्खा पुग्नुभएको राजनैतिक विश्लेषकहरू बताउँछन्। कुनै पनि हालतमा सत्तामा पुग्ने नीतिले दाहाललाई चितवनबाट गोर्खा जान बाध्य पारेको विश्लेषक झलक सुवेदीको जिकिर छ। कङ्ग्रेसबाट असुरक्षित ठानेर दाहाल गोर्खातिर लागेको चितवनका एक माओवादी नेताले बताएका छन्। माओवादी उपमहासचिव हरिबोल गजुरेलले चितवन 3 गोर्खा 2 सुरक्षित क्षेत्र भएकाले दाहालले त्यस्तो निर्णय लिएको बताउनुहुन्छ। 3 सत्ता गठबन्धनका 8 दलको संयुक्त बैठकले दाहाललाई चितवनबाटै उम्मेद्वार हुन आग्रहसहित निर्णय गरेको थियो। त्यसको व्यवस्था गर्दै दाहालले गोर्खा नै रोज्नु भएको छ। दाहालले चितवन छाडेर किन रोज्नुभयो गोर्खा? कान्तिपुर दैनिकमा समाचार छ।
राजनीतिक दलहरूले आफन्त व्यापारी र पार्टीलाई प्रभावमा पार्दै आएका व्यक्तिलाई समेटेर समानुपातिक सूची तयार पारेका छन्। संविधानले प्रत्यक्षबाट प्रतिनिधित्व हुन नसक्ने जाति वर्ग समुदायका व्यक्तिका लागि व्यवस्था गरेको प्रावधान विपरीत पहुँचवाला समानुपातिकको सूचीमा प्राथमिकतामा परेका हुन्। टिकट वितरणमा सहभागी नेताहरूले महिलातर्फ आफ्नै श्रीमती दिदी बहिनी लगायत आफन्तलाई प्राथमिकतामा राखेर निर्वाचन आयोगमा बन्द सूची बुझाएका छन्। पुरुषको सूचीमा शक्तिमा रहेका नेता र नेताकै आफन्तको नाम समावेश गरिएको छ। आदिवासी जनजाति मुस्लिम लगायत क्लस्टरमा पनि राजनीतिक क्षेत्रका पुरानै अनुहारको वर्चस्व देखिन्छ। सत्तारूढ कङ्ग्रेस, प्रमुख प्रतिपक्षी एमाले, माओवादी केन्द्रदेखि राप्रपा र स्वतन्त्र पार्टीले पनि समानुपातिक निर्वाचन प्रणालीको भावना विरुद्ध हुने गरी सूची तयार पारेर निर्वाचन आयोगमा बुझाएका हुन्। कङ्ग्रेसले शक्ति केन्द्रमा प्रभाव राख्नेहरूलाई हरेक क्लस्टर स्तरमा प्राथमिकता दिएको छ, जसका कारण पार्टीभित्रै चर्को विवाद भएको थियो। बन्द सूचीको क्रम संख्या सच्याउने वचन दिएर शेखर कोइराला समूहलाई मनाएका पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाली श्रीमती तथा केन्द्रीय सदस्य आरजु राणा देउवालाई महिलातर्फ खसारिय क्लस्टरको तेस्रो नम्बरमा राख्नु भएको छ। सो क्लस्टरको पहिलो नम्बरमा संविधान सभा सदस्य र मन्त्री समेत भइसक्नु भएकी अम्बिका बस्नेत रहनु भएको छ। त्यसपछि ईश्वरी नेउपाने हुनुहुन्छ। गृहमन्त्री बालकृष्ण खाँडकी श्रीमती मन्जु खाँड छैटौं नम्बरमा हुनुहुन्छ। उहाँ पनि कंग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ। यो क्लस्टरमा किरण कोइराला र मृदुला कोइरालाले पनि ठाउँ पाउनु भएको छ। खसारिया पुरुषको एक नम्बरमा कंग्रेस प्रवक्ता समेत रहनुभएका देउवाका विश्वास पात्र प्रकाश शरण महत हुनुहुन्छ। वसन्त भट्टराई आनन्द प्रसाद ढुङ्गाना गोविन्द भट्टराई यो सूचीमा क्रमशः हुनुहुन्छ। कंग्रेसले यो सूचीमा फिल्मकर्मी मिन भामलाई पनि समेटेको छ। आदिवासी जनजाति महिलाको सूचीमा सरस्वती बजीमय लीला बोखिम सीता राणा मगर छन्। यो क्लस्टरको पुरुषतर्फ भने पटक पटक मन्त्री र पार्टीमा उपसभापति समेत भएका गोपालमान श्रेष्ठ एक नम्बरमा हुनुहुन्छ। त्यसपछि केशरमान रोका र पाल्पाका सन्दीप राणा हुनुहुन्छ। राणा भारतीय गृहमन्त्री समेत रहेका भाजपा नेता अमित शाहका पूर्व स्वकीय सचिव हुनुहुन्छ। दलित कोटामा पुरुषतर्फ महामन्त्री सहमहामन्त्री जीवन परियार पहिलो नम्बरमा रहनु भएको छ। एमाले पनि समानुपातिक सूचीमा नेताका आफन्तलाई नै प्राथमिकता दिएको छ। एमालेको प्रतिनिधि सभा समानुपातिक बन्द सूचीको पहिलो नम्बरमा महासचिव शंकर पोखरेलकी बहिनी मेनका कुमारी पोखरेलको नाम छ। खसारिया पुरुषतर्फ नेता रघुजी पन्तको नाम छ। महिला मुस्लिममा हाले मात्र जसपा छोडेर एमाले प्रवेश गरेकी रुही नाज मधेसी, महिलातर्फ अमृता देवी अग्रहरी हुनुहुन्छ। आदिवासी जनजाति क्लस्टरतर्फ प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्ट चमलाई राखिएको छ। माओवादीको बन्द सूचीमा विगतमा विभिन्न पदमा रहिसकेका र नेता आफन्तले प्राथमिकता पाएका छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मिन बहादुर श्रेष्ठ, जनजाति आन्दोलनका अगुवा परशुराम तामाङ र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादीका पाँच नेताले बन्द सूचीमा प्राथमिकता पाएका छन्। यस्तै एकीकृत समाजवादी को उपाध्यक्ष रमेश सहमाल, उपमहासचिव गंगालाल तुलाधार, सचिव नागेन्द्र कुमार चौधरी, स्थायी कमिटी सदस्य सावित्रा कुमारी भूषाल, रामचन्द्र यादव, श्री प्रसाद शाह, भविश्वर पराजुली, केन्द्रीय लेखा आयोगका अध्यक्ष भरत कुमार श्रेष्ठ र पोलिट ब्युरो सदस्य दिलकुमारी पन्त लगायत समानुपातिक सूचीमा परेका छन्। समानुपातिकमा आफन्त र पहुँचवाला हावी। कान्तिपुरमा समाचार छ।
संविधानको धारा 42 एउटा हक छ, सामाजिक न्यायको हक। आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा युनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडन वा पिछडिएको क्षेत्रका नागरिक र आर्थिक रूपले विपन्न खसारेलाई त्यसको पहिलो उपधाराले भन्छ समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ। यसको अर्थ र एउटै उद्देश्य छ, राजनीति र राज्यका अन्य संयन्त्रमा आउँदै नआएका वर्गलाई ठाउँ दिनु। त्यसैका लागि समानुपातिक निर्वाचन प्रणाली ल्याइएको थियो। यस्तो निर्वाचन प्रणाली अपनाइएको 16 वर्ष बितिसकेको छ भने देशमा संविधान सभा र प्रतिनिधि सभा गरी 3 र 2 स्थानीय चुनाव भइसकेका छन्। तर कुल 126 जातिमध्ये कुसुन्डा, नुराङ, राउटे, कलार, लोहरुङ, बालुल, चिडिमार लगायतका 62 जातिको हालसम्म प्रतिनिधि सभामा प्रतिनिधित्व नै भएको छैन। अमात, बान्तवा, जिरेल लगायतका 16 जातिको एकभन्दा बढी प्रतिनिधित्व हुन सकेको छैन। 62 जाति जो अटाएनन् समानुपातिक सूचीमा। कान्तिपुर दैनिकमै समाचार छ। नेपाल परिवेशमा बाढीको वितण्डा लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ, तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो, साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्स्योरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बीमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बेहोर्ने, समग्र नारीहरूप्रति समर्पित बीमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बीमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 14 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
नेपाल बैंकले ल्याएको छ बचत गर्ने कायदा। नेपाल बैंकको डबल धमा का सबलाई हुन्छ फाइदा। पाइन्छ है दुई गुणा प्रतिफल मात्र, 5 वर्ष 9 महिना 29 दिनमा। नेपाल बैंक डबल धमा का मुद्दा की खाता।
हजुर, नेपाल ब्याङ्क डबल धमाका मुद्दती खाता हुन्छ सावा रकम दब्बर 5 वर्ष 9 महिना 29 दिनमा। साथै नेपाल ब्याङ्क डबल धमाका रेमिट्यान्स मुद्दती खाता पाइन्छ सावाको दुई गुणा रकम 5 वर्ष 5 महिनामा। 2079 सालको बडा दशैं, दीपावली, नेपाल सम्बत तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल ब्याङ्क लिमिटेड परिवार
समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
यो हो संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। 3 दिन यताको मौसमी विपदका कारण 5 जनाको मृत्यु भएको छ। तराईका विभिन्न ठाउँ जलमग्न छन् भने हिमाली क्षेत्रमा हिमपात भएको छ। काठमाडौँमा एकै परिवारका 3 जनाको पहिरोमा परि मृत्यु भएको हो। लमजुङ र पाल्पामा पनि 2 जनाले ज्यान गुमाएका छन्। काठमाडौँको चन्द्रगिरी नगरपालिका 2 देउराली नजिकै हिजो राति बिहिबार रातिको पहिरोमा पुरिएर एकै परिवारका 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेको धुलीखेल 12 का 51 वर्षीय राजु श्रेष्ठ, उहाँकी श्रीमती 45 वर्षीय रेखा र छोरी 1.5 वर्षीय सारथी रहेका छन्। चन्द्रगिरी 2 देउराली नजिकै मसिनी जाने बाटोमा वर्षाका कारण पहिरो खस्दा रेखी ध्यान केन्द्रमा सुतिरहेका उनीहरूको मृत्यु भएको चन्द्रगिरी 2 का वडाध्यक्ष भाइकृष्ण तामाङले बताउनुभयो। उता लमजुङको दोर्दी र दुध पोखरी गाउँपालिकाको सिरानमा रहेको पर्यटकीय क्षेत्र मेमे पोखरी घुम्न गएका एक युवकको मृत्यु भएको छ। सर्लाही लालबन्दी नगरपालिका 12 पत्थरकोटका 27 वर्षीय बुद्धिमान योन्जनको मृत्यु भएको हो। उनीसँगै यात्रामा रहेकी लमजुङ बेसी सहर नगरपालिका 10 माइत भएकी शर्मिला तामाङ सम्पर्कविहीन छन्। उनीहरूको खोजीमा जुटेका प्रहरी निरीक्षक विष्णु विकका अनुसार शर्मिलाका बुबा भाइ र काका करिब 4000 मिटर उचाइको चारबो भन्ने ठाउँको भेडीगोठमा आएर बसेका छन्। दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले 4800 मिटर उचाइमा रहेको मेमे पोखरी घुम्न गएका युवकलाई लेक लागेको जानकारी आएपछि प्रहरीलाई खबर गरेको र टाप गाउँका युवालाई उद्धारका लागि पठाएको बताउनुभयो। शुक्रबार 12 पोखरीबाट 2 घण्टामाथि गएर खोजी गरे पनि नभेटेका डिएसपी प्रकाश श्रीमल्लले बताउनुभयो। उहाँका अनुसार खोजी कार्यमा दोर्दी 8 टाप गाउँका 5 युवा पनि जुटेका छन्। पाल्पामा खोलाले बगाएर बालिकाको ज्यान गएको छ। खोलाले बगाएर 2 र पहिरोमा पुरिएर 2 जना घाइते भएका छन्। रिब्दीकोटको ठिमुरे स्थित मन्दी खोलाले बगाएर 5 वर्षकी प्रिन्सु पस भैयाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो। यस्तै प्युठानमा पहिरोमा पुरिएर 6 जना बेपत्ता भएका छन्। मान्डवी गाउँपालिका 4 फरिन्डेमा बमबहादुर राहु मगरको घर हिजो पहिरोमा पुरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार पहिरोमा पुरिएर 60 वर्षीय बम बहादुर राहु मगर र उहाँकी श्रीमती 18 वर्षीय मौसमी थापा, 60 वर्षीय हिराबहादुर थापा, 4 वर्षीय सुशान्त थापा र 21 वर्षीय टेकी राहु मगर बेपत्ता भएका हुन्। उद्धारका लागि गएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी नायब उपरीक्षक सुभाष खड्का सहितको टोली सडक अवरुद्ध भएका कारण बाटोमै रोकिएको बताइएको छ। पहिरोले कालीगण्डकी करिडोर अन्तर्गत पूर्वी नवलपरासीको गैडाकोटदेखि पाल्पा जोड्ने सडक पनि अवरुद्ध भएको छ। बुलिङटार गाउँपालिका छमा पर्ने फुलमती खोला नजिकै पहिरो खसेको र अन्य स्थानमा पनि साना पहिरो खस्दा बिहिबारदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै पूर्वी नवलपरासीको गण्डक ब्यारेजमा पानीको बहाव उच्च भएको छ। बाँधमा पानीले खतराको सूचक पार गरेपछि नेपाल र भारततर्फका सबै 36 ढोका खोलिएको गण्डक ब्यारेजका पूर्व भूआर्जन अधिकृत अमित खड्काले बताउनुभयो। मंगलबारदेखि परेको वर्षाका कारण नारायणी नदीमा बाढी आएको हो। बाढीले सयौं घर डुबानमा, सडक अवरुद्ध कान्तिपुरमा समाचार छ।
मध्यपश्चिम बङ्गालको खाडी र न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालमा अझै 3 दिन हल्कादेखि भारी वर्षा हुने मौसमविदहरूले आकलन गरेका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने र नदीमा जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार शनिबार र आइतबार पनि सुदूरपश्चिम र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना छ। बिहिबार र शुक्रबार पनि दुवै प्रदेशका विभिन्न भागमा भारी वर्षा भएको छ भने बाढी पहिरोले ठूलो क्षति निम्तिएको छ। केही हिमाली जिल्लामा 2 दिन यता भारी हिमपात भएको छ। हिमाली क्षेत्रमा समेत मौसममा छिनछिनमा बदलाव आइरहेकाले पदयात्रा नगर्न समेत महाशाखाले ध्यान आकर्षण गराएको छ। मौसममा बदलाव आउँदा हवाई उडान समेत प्रभावित भएको छ। हिमाली क्षेत्रमा केही दिन मौसम अझै खराब रहने जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद विनु महर्जनले नेपालको भूभागमा न्यूनचापीय क्षेत्रको प्रभाव सक्रिय भएकाले वर्षा जारी रहने जानकारी गराउनु भएको छ।
बङ्गालको खाडीबाट पूर्वी नेपाल हुँदै प्रवेश गरेको मनसुनी वर्षाले हिमाली जिल्ला मनाङसम्म आउँदा हिमपातको रूप लिएको छ। पछिल्लो समय चिसो मौसममा अत्याधिक चिसो र गर्मीमा बढी तातो हुन थालेको मनाङमा असोज 3 साता मनाङ निस्याङ र नार्पा भूमि गाउँपालिकाका पुरै बस्ती ढाकिने गरी हिमपात भएको छ। मनाङ गाउँस्थित तिलिचो होटलका सञ्चालक कर्म गुरुङले यसअघि अक्टोबर 1 साता हिउँ परेको अहिलेसम्म थाहा नपाएको बताउनुभयो।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
खुसीको साथी अन्तर्गत मात्र रु 41,739 पाउनुहोस् DHI 43 इन्च स्मार्ट टिभी 5G dual band router सहित 250 Mbps fiber net को 1 वर्ष subscription साथै Dishom ITV को 1 वर्ष को subscription पनि। शर्तहरु लागू हुने छन्।
छिटो बनेकै वर्ल्ड लिंक
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
नेपाल परिवेशमा। अब बाँकी समाचार। कोरोना बिमा भुक्तानीका लागि भन्दै सरकारले 1 अर्ब रुपियाँ निकासा गरे पनि बिमितले तत्कालै रकम नपाउने भएका छन्। बिमितलाई भुक्तानी गर्न बाँकी रकमको तुलनामा सरकारले निकासा गरिदिएको रकम निकै कम भएकाले त्यस सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरेपछि मात्र रकम वितरण गरिने बिमा समितिले जनाएको छ। पैसा पठाएको पत्र अर्थ मन्त्रालयबाट प्राप्त भएको छ तर त्यसबारे छलफल हुन पाएको छैन। बिमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले भन्नुभयो, दशैं बिदा सकिएपछि मात्र छलफल गर्छौँ र सर्वसाधारणलाई वितरण सुरु गर्छौँ। धेरै रकम सर्वसाधारणलाई तिर्नुपर्ने भएको तर थोरै रकम मात्र प्राप्त भएकाले के कसरी वितरण गर्ने बाँकी रकमको अवस्था के हुने भन्ने लगायतका विषयमा अर्थ मन्त्रालयसँग छलफल गरेपछि मात्रै निर्णय लिइने उहाँको भनाइ छ। बिमा कम्पनीहरूले कोरोना बिमाको भुक्तानी रोकेको करिब डेढ वर्षपछि सरकारले त्यसमा आफ्नो पनि दायित्व रहेको स्वीकारेर 1 अर्ब रुपियाँ भुक्तानी दिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा गत साता बिमालाई रकम निकासा पनि गरिएको छ। यसअघि बिमा समिति मार्फत कम्पनीहरूले पटक पटक सरकारसँग पैसा पनि मागे पनि पाएका थिएनन्। अर्थ मन्त्रालयसँग छलफलपछि मात्र कोरोना बिमाको पैसा बाँडिने शीर्षकमा कान्तिपुर दैनिकले समाचार लेखेको छ।
राष्ट्रिय स्तरको अनुगमन र विवरण खुल्ने गरी विभिन्न क्षेत्रमा गरिने तथ्याङ्क सङ्कलन तथा त्यसको प्रकाशनका लागि सरकारको अनुमति लिनुपर्ने भएको छ। गत भदौ 28 प्रमाणीकरण भएर कार्यान्वयनमा आएको तथ्याङ्क ऐन 2079 अनुसार राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, निजी तथा सामुदायिक संस्था र व्यक्तिगत रूपमा गरिने अध्ययनले राष्ट्रिय स्तरको प्रतिनिधित्व गर्ने अवस्था रहे त्यस्तो तथ्याङ्क सङ्कलनका लागि सरकार को अनुमति लिनुपर्ने भएको हो। ऐनको दफा 8 तथ्याङ्क संकलन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
अन्नपूर्ण गाउँपालिका 6 घरमा निर्माणाधीन 14 मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। 2074 चैतदेखि निर्माणाधीन आयोजनाले 92% निर्माण सकेको र आगामी मङ्सिरदेखि परीक्षण उत्पादन थाल्ने लक्ष्यसहित काम भइरहेको प्रबन्धक कम्पनी म्याग्दी हाइड्रो पावर लिमिटेडले जनाएको छ। बाँध र डिसेन्टरमा पानी हालेर परीक्षण भइरहेको आयोजनाका मुख्य इन्जिनियर जोसेफ बज्राचार्यले जानकारी दिनुभएको छ। 3 मिटर डायग्रामको सुरुङ प्लास्टर गर्ने काम सकेर तिहारपछि सुरुङको परीक्षण गरिने उहाँको भनाइ छ। घारखोला जलविद्युत आयोजना अन्तिम चरणमा कान्तिपुर दैनिकमा समाचार छ।
नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेसँग अदालत खुलेपछि मात्र बयान हुने भएको छ। प्रहरीमा जाहेरी दर्ता भएको 1 महिनापछि उनी बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। उनलाई काठमाडौँ प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ।
आश्विन शुक्ल पक्षको चतुर्दशी बडा दशैंको टीका लगाउने क्रम आज पनि जारी रहनेछ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्त कहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कुजागत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन रहेको छ।
र नेपाली सेनाले केही दिनदेखिको अविरल वर्षाका कारण गोर्खाको मनास्लो इलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहिबारदेखि अलपत्र परेका 2 इजरायली र 6 नेपालीलाई उद्धार गरेको छ। उद्धार गरिएका 8 जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको पन्जाब राज्यमा आगलागीमा परिकम्तीमा 7 जनाको मृत्यु भएको छ। पन्जाबको फैसलाबाद सहरको एक आवासीय भवनमा हिजो भएको आगलागीमा 7 जनाको मृत्यु हुनका साथै 1 घाइते भएको पाकिस्तानी प्रहरीले जनाएको छ। मृत्यु हुनेमा 4 बालबालिका छन्। सहरको कारखाना बजार क्षेत्रमा रहेको भवनको माथिल्लो तलामा विद्युत चुहावट भएपछि आगलागी भएको अधिकारीहरूले जनाएका छन्।
यसैबीच आयरल्यान्डको डोनेगलमा रहेको एउटा पेट्रोल पम्पमा भएको विस्फोटमा 3 जनाको मृत्यु भएको छ। घटनामा अन्य 30 जना घाइते भएका छन्। स्थानीय समयअनुसार हिजो दिउँसो 3 बजे आयरल्यान्डको उत्तर पश्चिमी छेउमा रहेको क्रिसलोको बाहिरी भागमा रहेको एपल ग्रिन पेट्रोल स्टेसनमा विस्फोट भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्हुवाले जनाएको छ।
अब खेल समाचार। भियतनाममा जारी एएफसी अन्डर-17 एसियन कप छनौटमा नेपालले लगातार 2 हात बेहोरेको छ। हिजो भएको खेलमा नेपाल भियतनामसँग 5-0 फराकिलो गोल अन्तरले पराजित भयो। खेलको 7 मिनटमा गोल खान सुरु गरेको नेपालले पहिलो हाफमा लगातार 12 मिनटको अन्तरमा 4 गोल खायो। कप्तान एनगुएन कोङ ओङले थाइल्यान्डका लागि पहिलो गोल गरेपछि खेलको 12, 16 र 29 मिनटमा थप 3 गोल खान पुग्यो। यस्तै 2 हाफमा नेपालले थप 1 गोल खाएपछि भियतनामले नेपालमाथि 5-0 जित निकाल्यो। गत बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग 3-0 पराजित भएको थियो। नेपालले आइतबार भोलि चाइनिज ताइपेईसँग खेल्ने तालिका छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
एमालेले उम्मेद्वार टुङ्ग्यायो, अध्यक्ष ओलीसँग फरक मत राख्ने नेताले टिकट पाएनन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोर्खाबाट चुनाव लड्ने, समानुपातिकमा आफन्त र पहुँचोला हाबी।
देशभर बाढी पहिरोको वितण्डा, अझै तीन दिन वर्षा हुने।
पाकिस्तानमा आगलागी हुँदा 7 जनाको मृत्यु, आइल्यान्डको एक पेट्रोल पम्पमा भएको विस्फोटमा 3 जनाको ज्यान गयो।
र 17 वर्ष मुनिको एसियन कप छनौटमा नेपालको लगातार दोस्रो हार।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै समीक्षा र जगत बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।